حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما فرماتے ہیں کہ چار چیزیں جس شخص کے اندر ہوں گی، چار دندانے والی چابی جنت، اللہ تعالیٰ اس کے لیے جنت میں گھر بنا دے گا اور وہ اللہ تعالیٰ کے نور اعظم میں رہے گا جس کی حفاظت لا الہ الا اللہ ہو، ایمان لانے کے بعد ایمان اس کا محفوظ رہے، کفر نہ کرے، نمبر ایک جس کی حفاظت لا الہ الا اللہ ہو، اور نمبر دو وہ جب کوئی نیکی کرے تو الحمدللہ کہے، اور جب اس سے کوئی گناہ سرزد ہو جائے تو استغفر اللہ کہے، اور نمبر چار جو ہے جب اس کو کوئی مصیبت پہنچے تو وہ انا للہ و انا الیہ راجعون کہے، کہ مطلب جو کوئی مطلب ان چار چیزوں کو اپنا لے گا، چار چیزیں اس میں پائی جائیں گی تو جنت میں اس کو ایک گھر ملے گا اور وہ اللہ تعالیٰ کے نور اعظم میں ہوگا۔ کلمے پر محافظت ہے نا، کلمہ پڑھ کر وہ پھر کفر و شرک نہ کرے، اور نیکی جب اس سے ہو جائے تو الحمدللہ کہہ لے، کہہ لو نا الحمدللہ، تو اچھی بات سننا بھی تو نیکی ہے نا، الحمدللہ، تو جو نیکی جس سے نیکی ہو جائے وہ کہے الحمدللہ، اور وہ جب کوئی گناہ کر بیٹھے تو کہہ دے استغفر اللہ، اور جب اس کو کوئی مصیبت پہنچے تو ادھر ادھر شکوے نہ کرتا پھرے بلکہ کہے انا للہ و انا الیہ راجعون۔ عام کانسیپٹ یہی ہے کہ کوئی انتقال کر جائے تو انا للہ پڑھی جاتی ہے، تو ایسا نہیں ہے، کسی قسم کی بھی مصیبت پہنچے، حتیٰ کہ چراغ جب گل ہو گیا تو اس وقت بھی ہمارے آقا صلی اللہ علیہ وسلم نے انا للہ پڑھی ہے نا، تو جیسے بجلی آف ہو گئی، لائٹ چلی گئی، تو یہ بھی ایک ہلکی پھلکی مصیبت تو آئی نا، پریشانی تو آئی نا، تو اس پر بھی پڑھیں گے انا للہ و انا الیہ راجعون، تو مصیبت جو آتی ہے اس پہ ثواب ملتا ہے، حتیٰ کہ مومن کے پاؤں میں کانٹا چبھ جائے جب بھی اس کو ثواب ملتا ہے۔ تو ایک مزے کی روایت یاد آئی کہ جب بھی کسی کو گزشتہ مصیبت یاد آئے اور وہ انا للہ پڑھے تو اس وقت جو اس کو ثواب ملا تھا اس مصیبت پر وہ ثواب پھر مل جائے۔ تو میں اپنے ماں کی وفات کو یاد کر کے پڑھ رہا ہوں انا للہ و انا الیہ راجعون، کہ واقعی اس وقت جو مجھ پر مصیبت ٹوٹی تھی وہ مجھے پتا، آپ کو نہیں پتا، تو انشاءاللہ مجھے بھی اس کا ثواب ملے گا۔ حضرت سیدنا ابو سعید رضی اللہ تعالیٰ عنہ اس کے راوی، کہ جو اپنے دین کی تعلیم میں صبح کو چلا یا شام کو چلا وہ جنتی ہے۔ اجتماع کے لیے چلنے والوں تمہیں مبارک ہو کہ تم دین کی تعلیم کے لیے چلے ہو، یہاں اسکول کالج کی تعلیم مراد نہیں ہے، دین کی تعلیم، تو اجتماع کے لیے چلنے والوں تمہیں مبارک ہو، فیضان سنت کا درس سننے کے لیے جانے والوں تمہیں مبارک ہو، ارے مدنی قافلوں کے ساتھ سفر کرنے والوں تمہیں تو ڈھیروں ڈھیر مبارک ہو، کہ جو اپنے دین کی تعلیم میں صبح کو چلا یا شام کو چلا وہ جنتی ہے۔ ایک اور جنت کی چابی، خوش نما چابی، سرکار مدینہ صلی اللہ تعالی علیہ وسلم کا فرمان عظمت نشان ہے کہ جو مسلمان اچھی طرح وضو کرے پھر کھڑے ہو کر دو رکعت نماز اس طرح پڑھے کہ اپنے دل اور چہرے کے ساتھ ان دونوں رکعتوں پر توجہ رکھے تو اس کے لیے جنت واجب ہو جاتی ہے۔ کتنا خوش نصیب ہے وہ شخص کہ جو اچھی طرح وضو کر کے دو رکعت تحیت الوضو پڑھ لیتا ہے، یہاں فرض کی قید نہیں، نفل بھی چلیں گے دو رکعت، تو کتنا خوش نصیب ہے وہ شخص کہ جو اچھی طرح سنت کے مطابق وضو کر کے دو رکعت تحیت الوضو پڑھ لیتا ہے، سستی نہیں کرتا، کتنی بڑی اس کے لیے فضیلت ہے کہ جنت واجب کر دی جاتی ہے۔ وضو کے چند دنیاوی فائدے بھی ضمناً سن لیجئے، با وضو رہنے کا جو عادی ہے، با وضو رہنے والا مسلمان جو ہے وہ شیطان کے وسوسوں اور شیطانی حملوں سے محفوظ رہتا ہے، وضو بہت سی بیماریوں کا علاج اور تندرستی کا محافظ ہے، وضو کر کے جس کام کے لیے گھر سے نکلیں انشاءاللہ وہ کام پورا ہو جائے گا۔ اسی لیے اولیاء کرام کا یہ طریقہ رہا ہے کہ وہ ہمیشہ یا اکثر اوقات با وضو رہا کرتے करते थे। किसी काम के लिए जाना है और खुटका भी हो रहा है, काम होगा नहीं होगा, होगा नहीं होगा, तो अपने घर से वुजू करके जाइए, अल्लाह ने कर्म कर दिया, काम हो जाएगा इंशाअल्लाह। एक और जन्नत की चाबी, हजरत आयशा सिद्दीका रज़ियल्लाहु तआला अन्हा से रिवायत है कि रसूल पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया कि मेरे बंदे के लिए, यानी अल्लाह ताला का ये इरशाद मेरे आका सल्लल्लाहु अलैहि वसल्लम बयान फरमा रहे हैं कि मेरे बंदे के लिए मुझ पर ये अहद है कि अगर वो नमाज को उसके वक्त के अंदर पढ़ेगा तो मैं उसको अजाब नहीं दूंगा और उसको बिना हिसाब जन्नत में दाखिल कर दूंगा। जो मुसलमान किसी भूखे मुसलमान को खाना खिलाए तो अल्लाह ताला उसको जन्नत के फल खिलाएगा, और जाहिर है कि जन्नत के फल दोजख में तो नहीं मिलेंगे, जन्नत के फल खिलाएगा तो जन्नत में बुलाकर ही खिलाएगा, और जो एक बार जन्नत में चला गया वो कभी निकलेगा भी नहीं। तो जो लोग मेहमान नवाजियां करते हैं और मुसलमानों को खाना खिलाते हैं, है ना, खूब लंगर लुटाते हैं, इतने खुशनसीब लोग। इससे भी आसान, जो मुसलमान किसी प्यासे मुसलमान को पानी पिलाएगा तो अल्लाह ताला उसको शराब खालिस से सैराब फरमाएगा जिस पर मोहर लगी होगी। तो ये शराब खालिस कहाँ मिलेगी? ये मिलेगी जन्नत में। अंडरस्टूड है, यहाँ इस हदीस में जन्नत की शराब की बिशारत है, और जन्नत की शराब जो है वो सरब मोहर होगी, यहाँ की शराब की तरह नापाक गंदी और नशावर नहीं होगी, ये याद रखें, वो शराब तहूर होगी, पाकीजा शराब। तो जो किसी मुसलमान को पानी पिला दे तो वो जन्नत की शराब पिएगा, इसको रही के मखतूम कहते हैं, सरब मोहर मतलब शराब होगी। तो जो लोग पानी पिलाते हैं, बाज़ औक़ात ऐसे एक्टिव किस्म के लोग होते हैं कि लोग खाना खा रहे हैं वो जग पकड़ लिया और पानी पिलाना शुरू कर दिया है। बाज़ लोग तो मेरे तरह जो नाजुक होते हैं वो तो सुस्ती करते हैं, फिरे भी जाते हैं, और जो चालाक होते हैं कि यार ये तो आसान सवाब है तो वो लूटमार कर देते हैं और पिलाना शुरू कर देते हैं। तो इससे भी यानी एक पानी का किसी को घूंट पिला दिया गोया उसके लिए जन्नत की शराब तैयार हुई, और जन्नत की शराब यकीनन दोजख में नहीं मिलेगी, जन्नत में मिलेगी। तो गोया जो किसी को पानी पिलाएगा वो भी जन्नत में जाएगा। इस जन्नत की चाबियां जमा करते रहो। और मजीद जन्नत की चाबियां, हजरत सैयदना अबू हुरैरा रजी अल्लाह तआला ने फरमाते हैं कि नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया है कि जो किसी मुसलमान से एक तकलीफ दुनिया की तकलीफों में से दूर कर दे तो अल्लाह ताला उसकी कियामत के दिन की तकलीफों में से एक तकलीफ को दूर फरमाएगा, और जो किसी तंग दस्त पर दुनिया में आसानी कर देगा तो अल्लाह ताला दुनिया आखिरत में उस पर आसानी फरमा देगा, और जो किसी मुसलमान की दुनिया में पर्दा पोशी करेगा, ऐब छुपाएगा, तो अल्लाह ताला उसकी दुनिया आखिरत में पर्दा पोशी करेगा, ऐब छुपाएगा, और अल्लाह ताला उस वक्त तक बंदे की मदद में लगा रहता है जब तक के बंदा अपने भाई की मदद में लगा रहता है। एक और जन्नत की चाबी, मगर इस चाबी की तमन्ना कोई नहीं करता, ये एक अजीब सी बात, फी जमाना उस चाबी की कोई तमन्ना नहीं करता, मगर मैं चाबी बताए देता हूँ, अल्लाह करे कि मुझे वो चाबी नसीब हो जाए सब्र इस्तिकामत के साथ। हजरत उसामा बिन ज़ैद रज़ियल्लाहु तआला अन्हु से रिवायत है, उन्होंने कहा कि रसूल पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया कि मैं जन्नत के दरवाजे पर खड़ा हुआ तो आम तौर पर जन्नत में दाखिल होने वाले मिस्कीन लोग थे। घर में सोफा सेट भी है फिर भी बंदा कहता है कि मैं तो गरीब हूँ, तीनों टाइम पेट भर के खाता है, सोना भी जमा किया है, जेवरात भी है, सब कुछ है, मिस्कीन हूँ। ऐसा मिस्कीन नहीं चलेगा। मिस्कीन की डेफिनेशन बता दो तो अल्लाह के महबूब सल्लल्लाहु तआला अलैहि वसल्लम ये दुआ फरमाते थे कि अल्लाह मुझे मिस्कीन रख, मिस्कीन कर, मिस्कीन रख, और मिस्कीनों में उठा। मालदारों में उठने की दुआ नहीं फरमाई, मिस्कीनों में उठने की दुआ फरमाई। मिस्कीन बड़ा आजमाइश में रहता है, इम्तिहान में रहता है। तो खुदा की कसम मिस्कीन के लिए इससे बढ़कर बिशारत क्या हो सकती है कि अल्लाह के महबूब सल्लल्लाहु अलैहि वसल्लम उनके साथ उठने की दुआ कर रहे हैं, या अल्लाह मुझे मिस्कीनों में कयामत के दिन उठा आएगा। जिसका कोई नहीं है उसके मुस्तफा, लगाते हैं उसको भी सीने से आका जो होता नहीं मुंह लगाने के काबिल। मिस्कीन को कौन अपने दरवाजे पर खड़ा रखता है? मिस्कीन से कौन दोस्ती करता है? मिस्कीन को कौन लिफ्ट कराता है? कौन उसको प्यार करता है? तो दरवाजे से लोग हटा देते हैं, तो नफरत करते हैं, तो हकीर जानते हैं, एक कंगला है तो कंगाल है, अभी सवाल करेगा, अभी कर्जा मांगेगा, अभी यूं कहेगा, अभी यूं कहेगा, नो लिफ्ट। मिस्कीन को लोग भगाते हैं, लेकिन साबिर मिस्कीन जो है वो मतलब बहुत फायदे में रहता है, और मिस्कीन के लिए सवाल जायज है, मिस्कीन के लिए सवाल جائز ہے. اب جیسے پہننے کا ہے اور کھانا نہیں ہے ایک دن کا, تو وہ بھی مسکین ہے, کھانے کا سوال کر سکتا. کھانا ہے پہننے کا نہیں ہے تب بھی سوال کر سکتا ہے پہننے کے لیے. اب ایک دن کا کھانا بھی ہے, کپڑے بھی پہننے کے, تو سوال نہیں کر سکتا. میری بیٹی کی شادی کرنی ہے, جہیز میں سامان دینا ہے, سوال نہیں کر سکتا کہ جہیز کا سامان شادی کے شرائط میں سے نہیں ہے. بڑی تڑپ ہے مدینے جانے کی, بڑا بے قرار رہتا ہوں, چندا وندا کر دو, میں بھی حج کر ہی ہوں, نہیں کر سکتا. حج کے لیے سوال کرنا بھی حرام ہے, نہیں کر سکتا. جذبہ ہے, تڑپ ہے, ٹھیک ہے, لیکن اس تڑپ کے لیے حرام کام کی اجازت نہیں ہے. حج فرض ہی نہیں ہے جس کے پاس پیسہ نہیں ہے. تو بہرحال مسکین خوش نصیب ہے. مزید سنیے اور عقیدت سے سر دھنیے اور محبوب کی محبت میں خوب جھومیے. اللہ کے پیارے حبیب صلی اللہ تعالی علیہ وسلم کا ارشاد ہے, فقیر لوگ, فقراء مالداروں سے 500 سال پہلے جنت میں داخل ہو جائیں گے. اتنی مزے کی بات, میں غریب ہونا صبر کے ساتھ. آج کل کے غریب بھی تو بس توبہ, وہ مالداروں سے چڑھتا رہے کڑتا رہے, ہے نا, اور ان کے نقصان کی ٹو میں رہے. تو ایسا غریب تو جو غربت سے چڑھتا ہے, غربت سے نفرت کرتا ہے, وہ تو نہیں چلے گا. غریب ہو صابر, پھر مزے کی بات. میں غربت کو اللہ کی نعمت سمجھ کر بندہ سینے سے لگائے, اور مسکینوں کے آقا میٹھے میٹھے مصطفیٰ صلی اللہ تعالی علیہ وسلم کا تصور باندھتا رہے گا, انہوں نے مسکین رہنا پسند فرمایا. پھر مسکینی کا, غربت کا, فقر کا, فاقے کا, تنگ دستی کا لطف ہے, ورنہ پھر لطف نہیں ہے. شکوہ آ گیا تو نعوذ باللہ بعض اوقات مسکینی کفر تک لے جاتی ہے. ایسے بے وقوف بھی دیکھے کہ جو مسکینی کی وجہ سے پھر کفریات بکتے ہیں کہ اس کو تو اللہ نے اتنا دیا ہے اتنا دیا ہے, میں تو نماز پڑھتا ہوں مجھے دیتا ہی نہیں ہے, نعوذ باللہ, پتہ نہیں کیا کیا بکتے ہیں. تو پھر ایسا آدمی جو جہالت کی وجہ سے ایمان جو ہے بعض اوقات کھو بیٹھتا ہے.
فرمانیاں